नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश न्यौपानीसँगै नवीन लुइटेलको स्वागत छ।
नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
राप्रपाको नयाँ नेतृत्वका लागि भोलि बिहान 8 बजे मतदान हुने, नेतृत्वमा आफ्नै आवश्यकता रहेको थापा र लिम्देनको दावी।
काङ्ग्रेसको प्रदेश अधिवेशनमा 6 प्रदेशमा उम्मेद्वारी दर्ता, विधान परिमार्जनका लागि माओवादीले 5 सदस्यीय उपसमिति बनायो।
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति, मङ्सिर 19 टेकु अस्पतालको इमर्जेन्सी सेवा निशुल्क हुने।
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वका 30 बढी देशमा फैलियो, भारतमा संक्रमण पुष्टि हुनु अप्रत्याशित नभएको WHO को भनाई।
र एपिएफलाई हराउँदै 7 बाटो ए डिभिजन लिगको शीर्ष स्थानमा सुदूरपश्चिम प्रदेश U19 क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संसार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि हुन लागेको निर्वाचन अन्तर्गत भोलि बिहान 8 बजेदेखि मतदान सुरु हुने भएको छ। अस्तिबाट काठमाडौँको भ्रिकुटी मण्डपमा जारी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा सहमति नभएपछि चुनाव हुन लागेको हो। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्गदेन पदाधिकारीसित प्यानल बनाएर चुनावमा भिड्नु भएको छ। उपाध्यक्षमा विक्रम पाण्डित भने दुवै प्यानलका साझा उम्मेद्वार बन्नुभएको छ। थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेद्वार हुनुहुन्छ। यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्ती कुमारी शाही उम्मेद्वार हुनुहुन्छ। लिङ्गदेन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राज भण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेद्वार हुनुहुन्छ। लिङ्गदेन पक्षबाट महामन्त्रीमा डाक्टर धवल शमशेर राणा, श्याम प्रसाद तिमल सिन्हा र रेखा थापाले उम्मेद्वारी दिनुभएको छ। 199 सदस्यीय केन्द्रीय समितिका 149 जना राप्रपाले निर्वाचनबाट चयन गर्नेछ। राप्रपा महाधिवेशनमा 4400 जना मतदाता छन्। अध्यक्षसहित 4 उपाध्यक्ष, 3 महामन्त्री र 141 केन्द्रीय सदस्य चयनका लागि मतदान हुने भएको हो। अध्यक्ष निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिँदैछ। मतदान अघि भोलि बिहान 7:30 बजे उम्मेद्वारलाई बोलाइएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। निर्वाचनका लागि आज साँझ मात्रै अन्तिम नावली प्रकाशन गरिएको छ। महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि चुनावी प्रक्रिया अघि बढेको हो। सुनौ एक सामग्री सहकर्मी जगत भण्डारीबाट।
यसपटक पनि राप्रपाको अध्यक्षमा उम्मेद्वारी दिएका कमल थापा आज दल बलसहित मनोनयन दर्ता गराउन भ्रिकुटी मण्डपस्थित जारी महाधिवेशन स्थलमा पुग्नुभयो। जहाँ पुग्दा वरिपरि रहेका कार्यकर्ताले उहाँको समर्थनमा नारा लगाइरहेका थिए। हँसिलो मुद्रामा निर्वाचन स्थलमा पुगेका कमल थापाले आफ्नो जित सुनिश्चित रहेको मात्रै बताउनु भएन, आफू नेतृत्वमा रहिरहन चाहनुका 4 उद्देश्य समेत पत्रकार सामु पेश गर्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई सदैव अक्षुण्ण रूपमा कायम। दोस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित। तेस्रो, हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रलाई पुनर्स्थापित गर्ने। चौथो, मुलुकमा हाल कायम रहेको जुन सङ्कट छ, यो सङ्कटबाट देशलाई मुक्त तुल्याउँदै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नको निमित्त प्रयास गर्ने।
पार्टीको स्थापना कालदेखि मात्र होइन 2062-63 को राजनैतिक परिवर्तन पछि पनि राजतन्त्र र हिन्दू राष्ट्रको एजेन्डा उठाएको मुख्य पात्र आफू नै भएकाले महाधिवेशन प्रतिनिधिले विजय गराउने अध्यक्ष थापाको विश्वास छ। चार दशक यता राजतन्त्र हुँदा होस् या गणतन्त्र आइसक्दा सरकारको स्वाद पटक पटक चाखिरहेका थापा अहिले पनि पार्टीको नेतृत्वमा रहिरहन चाहनु कुनै नौलो कुरा भने होइन। पार्टी एकीकरणलाई जोगाउन भन्दै अर्का अध्यक्ष पशुपति शमशेर जबराले निर्वाचन प्रक्रियामै भाग नलिने बताउनु भयो। अर्का अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले नेतृत्व परिवर्तनलाई स्वीकार्दै अध्यक्षका अर्का उम्मेद्वार राजेन्द्र लिङ्गदेनलाई समर्थन गर्नुभयो। तर पनि तीन अध्यक्ष मध्येका एक थापा कुनै पनि हालतमा पद छोड्न तयार देखिनु भएन। अन्तत उहाँ कुनै समय आफूले नै राजनीतिमा सहयोग र सद्भाव राखेका लिङ्गदेनसँग भिड्ने तयारीमा जुट्नुभयो। लिङ्गदेन पनि के कम थापा जस्तै हेभी वेटका नेतासहित कार्यकर्ताले घेरिएर मनोनयन दर्ता गराउन पुग्नुभयो। त्यस क्रममा लिङ्गदेनले राप्रपाको भविष्य र समयको मागका आधारमा आफू नेतृत्वमा आउन चाहेको दावी गर्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्यलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दालाई समेत सुनिश्चित र सुरक्षित गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र नेतृत्व परिवर्तन अनिवार्य देखिएको हुनाले हामीले चाहिँ नेतृत्व परिवर्तनको अभियानको नेतृत्व गर्दै उम्मेदवारी दिएको कुरा म सबै साथीहरूलाई जानकारी गराउन चाहन्छु।
त्यति मात्र होइन, लिङ्गदेनले अध्यक्ष थापाप्रति संकेत गर्दै पुरानै नेतृत्व रहिरहने हो भने पार्टी नै नरहने चिन्ता व्यक्त गर्नुभएको थियो। लिङ्गदेन राप्रपाको एकमात्र सांसद हुनुहुन्छ, जसले गर्दा पार्टीको प्रतिनिधित्व संसदमा पनि छ। कतिपयले उहाँलाई नयाँ पुस्ताका लोकप्रिय नेताको रूपमा हेर्छन्। अर्कोतिर एक अध्यक्ष लोहनीको साथले पनि उहाँ थप बलियो देखिएको ठम्याई कतिपयको छ। तर लामो समय नेतृत्वमा रहिरहेका थापाको संगठन र कार्यकर्ता स्तरसम्मको जालोलाई तोड्न भने लिङ्गदेनलाई त्यति सजिलो छैन। राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको एजेन्डा बोकेर अघि बढिरहेका थापा र पार्टी रूपान्तरणको आवाज उठाउँदै आएका लिङ्गदेनमध्ये कसले बाजी मार्छ त्यसको नतिजा भने भोलिसम्म कुर्नै पर्ने देखिएको छ। तर उहाँहरूबीच मूल पार्टीका शीर्ष नेताहरू जस्तो एक अर्कामाथि असभ्य गाली गलोच र तथ्यहीन आरोप प्रत्यारोप भने देखिएन। राजसंस्थामाथि आस्था राख्ने पार्टी स्वयंले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नु तथा राजा निकट र राणाहरूकै वर्चस्व रहेको पार्टीमा फरक व्यक्ति र समुदाय पनि नेतृत्वमा आउन खोज्नुलाई धेरैले लोकतन्त्रको सुन्दर पक्षका रूपमा व्याख्या गरेका छन्।
नेपाली काङ्ग्रेसको 14 महाधिवेशन अन्तर्गत जारी प्रदेश अधिवेशनमा 6 प्रदेशमा नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ। प्रदेश 2 बाहेक अन्य 6 प्रदेशमा आज उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार प्रदेश 2 सर्लाहीको विवादका कारण उम्मेदवारी दर्ता प्रक्रिया भने रोकिएको हो। यद्यपि प्रदेश 2 हिजै अधिवेशनको उद्घाटन भने भइसकेको छ। हिजो प्रदेश 1 बाहेक अन्य प्रदेशका अधिवेशन उद्घाटन भएका थिए। समितिका अनुसार प्रदेश 1 आजै उद्घाटन गरेर आजै उम्मेदवारी दर्ता गरिएको हो। प्रदेश 2 बाहेक अन्य प्रदेशमा निर्वाचनका कार्यक्रमहरू जारी छन्। अधिवेशन अन्तर्गत भोलि मतदान गर्ने कार्यतालिका छ। प्रदेशको नेतृत्वका लागि प्यानल नै बनाएर प्रतिस्पर्धा हुने भएको छ। यसरी हेर्दा सभापति देउबा, सभापति शेरबहादुर देउबा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ। प्रदेश 1 सभापतिका लागि उद्धव थापा र गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ। थापालाई देउबा सिटौला र घिमिरेलाई पौडेल कोइराला पक्षको समर्थन छ। बागमती प्रदेशमा भने त्रिपक्षीय भिडन्त प्रतिस्पर्धा हुने देखिएको छ। संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाले उम्मेदवारी दिँदा पौडेल कोइराला समूहबाट जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेन दास प्रधानले उम्मेदवारी दर्ता गराउनु भएको छ। बानिया काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत हुनुहुन्छ। यस्तै गण्डकी प्रदेशमा अर्जुन प्रसाद जोशी र शुक्रराज शर्मा बीच प्रतिस्पर्धा हुँदैछ। जोशीलाई संस्थापन पक्षको समर्थन छ भने शर्मा इतर समूहबाट सभापतिका उम्मेद्वार हुनुहुन्छ। यस्तै लुम्बिनी प्रदेशमा संस्थापन पक्षका भरत शाह र इतर पक्षका अमरबहादुर पुनबीच सभापतिका लागि प्रतिस्पर्धा हुँदैछ। कर्णाली प्रदेशमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ। प्रदेशका सभापतिका लागि सभापति देउबा, उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता पौडेल पक्ष लगायतका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा देउबा पक्षका ललितजङ शाही, निधि पक्षबाट मोतीराज भम र पौडेल पक्षका भूपेन्द्र जङ शाहीबीच प्रतिस्पर्धा हुँदैछ। र देउबाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिममा भने इतर पक्षले साझा उम्मेद्वार उठाएको छ। देउबा पक्षबाट वीरबहादुर बलार उड्दा इतर पक्षबाट नारायण दत्त मिश्रले प्रदेश सभापतिमा चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। बलायर पूर्व मन्त्री समेत हुनुहुन्छ।
काङ्ग्रेसको प्रदेश नम्बर एकको प्रथम अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउबाले पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट काङ्ग्रेसलाई सुदृढ र बलियो बनाउनु पर्ने आवश्यकता औल्याउनु भयो।
नेपाली काङ्ग्रेसले सबै ठुला ठुला परिवर्तनको नेतृत्व गर्यो। मुलुकमा संविधानको पूर्वाधार पनि काङ्ग्रेसले नै खडा गरेको हो। अब काङ्ग्रेसको 14 महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तिनै तहका निर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजय गराउनु पर्ने दायित्व तपाईँ हामी सबैको काँधमा आएको छ। बलियो लोकतन्त्र मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुनेछ। मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली काङ्ग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतका घटनाहरूले पुष्टि गरिसकेको छ।
यस्तै काङ्ग्रेस सर्लाहीको अधिवेशन गराउन चौथो पटक निर्वाचन अधिकृत खटाइएको छ। यसअघि तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत भरत राउत पनि अधिवेशन गराउन नसक्ने भन्दै काठमाडौँ फर्किएपछि केन्द्रीय निर्वाचन समितिले अरूण कुमार गिवालीलाई सर्लाहीको नयाँ निर्वाचन अधिकृतका रूपमा खटाएको हो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
आउनुहोस् भेटौँ निश्चित प्रसादलाई, जसलाई हरेक सन्दर्भमा ग्यारेन्टी चाहिन्छ।
तरकारी लिनुहोस् दाई, एकदम अर्ग्यानिक तरकारी हो।
भाइ, यो तरकारी अर्ग्यानिक नै हो त?
हो नि दाई, ढुक्क आउनुहोस्, एकदम अर्ग्यानिक अनि ताजा हो।
तर यो तरकारी अर्ग्यानिक नै हो भन्ने के ग्यारेन्टी छ?
हे दाई, पनि चिङ्गानको मान्छेले भनेको पनि विश्वास नगर्ने भने?
उहाँलाई त सबै कुरामा विश्वास छैन, ग्यारेन्टी नै चाहिन्छ। त्यसैले त उहाँले बोनसमा ग्यारेन्टी नै भएको प्राइम लाइफ इन्स्योरेन्सको शुभ लाभ जीवन बिमा योजना लिनुभएको छ। प्राइम लाइफ शुभ लाभ जीवन बिमा, जसमा छ ग्यारेन्टी बोनस, बिमा अवधि समाप्तिमा थप बोनस र बिमा रकमको 2 गुणासम्मको जोखिम वहन पनि। शुभ भविष्यको शुभ सुरुवात प्राइम लाइफ शुभ लाभको साथ। विगत 13 वर्षदेखि 17 भन्दा बढी बिमा योजनाहरूबाट हरेक नेपालीको बिमा सम्बन्धी सम्पूर्ण चाहना पूरा गर्दै जीवन र भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ सुरक्षित भविष्य।
किचनमा पाक्न थाल्छ आफ्नै ज्याकपट, छिटो मिठो सजिलो खाजा बनाउन, हरेकले मन पराएको चाउ चाउमा रमाउन, खाना तथा खाजाको सट्टामा तयारी चाउ चाउ सबको टिफिन बट्टामा,
चाउ चाउलाई बनाउनु छ शरीरमै फ्री क्याल्सियम र मिनरल्सले ल्याउँछ स्फूर्ति।
टेस्टी टेस्टी बिस्कुटको उत्पादकद्वारा उत्पादित गुणस्तरीय तयारी चाउचाउ
ज्याकपॉट, बाँडेर खाऊ माया बढ्छ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका 3 महत्त्वपूर्ण अङ्गले सही ढङ्गले काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। पार्टी अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै ओलीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले प्रभावकारी ढङ्गले काम गर्न नसकेको बताउनुभयो। थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पदभार ग्रहणपछि सम्बोधन गर्दै उहाँले 28 गते बोलाइएको संसद बैठक चल्न नदिने चेतावनी पनि दिनुभयो।
देशको समय मात्रै बर्बाद भइरहेको छ। न्यायपालिकाको बारेमा भने बर्बाद मात्रै होइन कि, कार्यपालिकाले त बिगार्ने काम गरिरहेको छ। न्यायपालिकाको सबैलाई हामीलाई थाहा छ। व्यवस्थापिका 28 गते बोलाइएको छ, किन बोलाइएको अब त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला।
महँगी बढेको, कोरोनाको नयाँ भेरिएन्ट आएको लगायतका समस्या समाधान गर्नुपर्नेमा सरकार ठिक उल्टो बाटोमा हिँडिरहेको ओलीले आरोप लगाउनुभयो।
सत्तारूढ दलका नेताहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध संसदमा महाभियोग लगाउने तयारी भइरहेको संकेत गरेका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारी र माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रधान न्यायाधीश जबरालाई महाभियोग लगाउन संसदमा तयारी भइरहेको बताउनु भएको हो। कंग्रेसका राष्ट्रिय सभाका सांसद अधिकारीले महाभियोग लगाएर पदच्युत गर्नु संविधान सम्मत हुने भएकाले प्रधान न्यायाधीश जबरा विरुद्ध संसदमा महाभियोग लगाउनु उपयुक्त हुने तर्क गर्नुभयो।
उहाँको विरुद्धमा महाभियोग लाग्न सक्छ, लाग्नु पर्छ, र यो अरू कुराबाट भन्दा पनि महाभियोगबाटै उहाँ जानुभएको बेस। राजीनामा किन माग्ने हामी? संविधानबाट नै उहाँ जानुपर्छ र यो कुराको चाहिँ सिख हुनुपर्छ। अदालतमा कोही पनि जानुभन्दा माथि छैन भन्ने कुरा सिद्ध पनि गर्नुपर्छ र त्यो जुन हामीले कन्स्टिट्युसनल मेकानिजमबाट हामीले जुन चाहिँ बाटो बनाइरहेका छौँ त्यो कुरामा हामी लाग्नुपर्छ।
माओवादी केन्द्रका सांसद बिडारीले प्रधान न्यायाधीश जबरालाई महाभियोग लगाउन यही मङ्सिर 28 गते संघीय संसद बैठक आह्वान गरिएको बताउनु भयो।
संसदको 11 जनाको समिति बन्छ, छानबिन समिति, त्यही समितिमा भन्ने, त्यसको निम्ति दलहरू सोझै आए त फेरि हस्तक्षेप भयो भन्ने आरोपले अर्को आउँथ्यो। दलहरूले गरिराखेका छन्, यही एक हप्ता पछाडिबाट यो कार्य सुरु हुन्छ र यस्ता प्रधान न्यायाधीशलाई भविष्यमा राज्यको सबै सेवा प्राप्त नहुने गरी, कालो लिस्टमा पर्ने गरी, अनि अख्तियारले मुद्दा छानबिन गर्न पाउने गरी, भ्रष्टाचार मुद्दा छानबिन गर्न पाउने गरी खतम पार्नको निम्ति प्रतिनिधि सभामा होमवर्क भइरहेछ, काम हुन्छ।
प्रधान न्यायाधीश जबरा भने अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। कोरोना संक्रमणपछि बलम्बु स्थित नेपाल एफएफ अस्पतालमा भर्ना हुनुभएका जबरा आज बिहान डिस्चार्ज हुनुभएको हो। प्रधान न्यायाधीश जबरा अस्पतालमा उपचार हुँदा समेत सर्वोच्चमा कायम मुकायम नथोकिएको भन्दै न्यायाधीशहरूले असन्तुष्टि जनाएका थिए।
नेकपा माओवादी केन्द्रले विधान परिमार्जनका लागि 5 सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय कोटेश्वर प्यारिस डाँडामा आज बसेको स्थायी कमिटिको बैठकले विधान परिमार्जन गर्नका लागि 5 सदस्यीय उपसमिति बनाएको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो।
विधानमा केही विषय परिमार्जन गर्ने थप्नुपर्ने केही छ भने 5 जना उपसमिति बनाइएको छ। देव गुरुङ, पम्फा भोषाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मान्त्री यादव, यो 5 जनाको विधान परिमार्जन गर्ने यो 25 गर्छन् गरिसक्नुहुन्छ। राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरू निर्माण गरिएको छ, जसमा व्यवस्थापन उपसमिति खास सम्मेलनको व्यवस्थापन गर्नको निम्ति हितवान शाखाको नेतृत्वमा एउटा व्यवस्थापन उपसमिति निर्माण गरिएको छ।
3 देशका प्रस्तावित राजदूतको सुनवाईका लागि बोलाइएको संसदीय सुनवाई समितिको बैठक फेरि सरेको छ। नेपाली काङ्ग्रेसका सांसदहरू महाधिवेशनमा व्यस्त भएको लगायतका कारण देखाएर बैठक 20 गतेलाई सारिएको हो। यसअघि मङ्सिर 5 गतेको बैठक पनि कोरम नपुगेर स्थगित भएको थियो। आजको बैठकमा भारत, अमेरिका र बेलायतका लागि नियुक्तिका प्रस्तावित राजदूतहरूको सुनवाई गर्ने भनिएको थियो।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी विरुद्ध 26 राजनीतिक संगठनले विरोध प्रदर्शन गर्ने भएका छन्। 26 राजनीतिक दल र संगठनको कार्यगत एकताका तर्फबाट सिपी गजुरेलले सूचना जारी गर्दै मङ्सिर 24 गते दिउँसो 12:30 बजे हुने प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको छ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फेला परेसँगै नेपालमा पनि यसको जोखिम बढेको विज्ञहरूले बताएका छन्। ओमिक्रोनको घातकपन र यसले मानव स्वास्थ्यमा पार्ने क्षतिबारे अनुसन्धान हुन बाँकी रहेको जनस्वास्थ्यविद बताउँछन्। नेपाल सरकारले ओमिक्रोन संक्रमण भित्रिन नदिनका लागि दक्षिण अफ्रिका, हङकङ लगायतका 9 मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइसकेको छ। नेपालमा अहिलेसम्म कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भने भइसकेको छैन। यद्यपि संक्रमणको जोखिम भने उच्च छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई ओमिक्रोन नेपालमा भित्रिन नदिन मन्त्रालयले के गरिरहेको छ भनेर सोधेका छौँ।
अहिलेको विश्व एकदमै साँघुरो छ, यसमा हामी एउटा क्षेत्रमा मात्रै संक्रमण रहन्छ अरू सुरक्षित हुन्छ भनेर भन्न सक्ने अवस्था पक्कै छैन। त्यसमाथि पनि हाम्रो छिमेकी मुलुक जहाँ संक्रमण भएको केही हप्ता महिनाभित्रैमा हामी गाह्रो अवस्थामा आएको अनुभव छ विगतमा। त्यही देशमा संक्रमण पुष्टि भएपछि बिस्तारै त्यहाँ पनि त्यो संक्रमण फैलिएर हाम्रो समुदायसम्म आउनलाई समय धेरै नलाग्ला। तर यो नयाँ भेरिएन्टका सन्दर्भमा धेरै तथ्यहरू त आउन बाँकी छन्। जति थाहा छ त्यसको आधारमा सरकारले गर्ने तयारीहरू सबै अगाडि बढाएको छ। हामीले अन्तर्राष्ट्रिय नाकाहरूबाट जलमार्ग, हवाई मार्ग जुनसुकैबाट प्रवेश गर्ने व्यक्तिहरूको नेपाल प्रवेश गर्दाखेरि उहाँहरूको टेस्टको कुराहरू, खोपको कुराहरू हेर्ने कामहरू तीव्र गरेका छौँ। विदेशबाट आएका व्यक्तिहरू संक्रमण पुष्टि भएमा उहाँहरूको कुन भेरिएन्टबाट संक्रमण भएको भन्ने कुराहरू पत्ता लगाउनलाई सिक्वेन्सिङ गर्ने कामहरू अगाडि बढाएका देखेका छौँ अहिलेसम्मको अवस्थामा सङ्क्रमण पुष्टि भएको अवस्था देखिँदैन। सङ्क्रमणको रोकथाम नियन्त्रण गर्ने हो, पहिलो प्रयास खिच्ने नदिने हो, भित्री हाल्यो भने पनि त्यसलाई चाँडो पहिचान गरेर थप फैलिन नदिने हो। यसमा सरकारले बनाएका संयन्त्रहरू, बनाएका काम गर्ने प्रणालीहरूले यी सबै काम गरिरहेका छन्, गर्न सक्षम पनि छन्। तर सरकारले अथवा अरू सरकारवाला निकायहरूले मात्रै भूमिका निर्वाह गरेर हुँदैन, तपाईँले, हामीले, मैले, सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनुपर्ने हुन्छ। त्यो गरियो भने म सङ्क्रमित हुनबाट जोगिन्छु, मैले अरूलाई सङ्क्रमण फैलाउनबाट रोक्न सक्छु र सङ्क्रमण भइहाल्यो भने पनि स्वास्थ्य जटिलता हुनबाट रोक्न सकिन्छ। अहिलेसम्म प्राप्त भएको तथ्यहरूको आधारमा यो खोप धेरै प्रभावकारी छ, यो खोपले नयाँ ओमिक्रोन भाइरसको सन्दर्भमा पनि यो प्रभावकारी छ भन्ने देखिएको छ, जसले जटिलता रोक्न सक्छ, जसले मृत्यु रोक्न सक्छ।
भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको बिरगंज नाकामा सतर्कता बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनु भएको छ। यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा कसैको पनि संक्रमणका कारण मृत्यु भएको छैन। हालसम्म 11,535 जनाको ज्यान गएको छ। यसबीच पछिल्लो 24 घण्टामा 246 जना नयाँ संक्रमित भेटिँदा 347 जना संक्रमण मुक्त भएका छन्।
आज पहिलोपटक कोभ्याक्स सुविधा मार्फत 188,400 मात्रा मोडेना खोप नेपाल ल्याइएको छ। विश्व स्वास्थ्य संगठनले मोडेनाको 12 वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिएको छ। यसबीच सुकराज ट्रपिकल तथा सर्वरोग अस्पताल टेकुको इमर्जेन्सी सेवा निशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोद खतिवडाको निर्देशनपछि सो सेवा निशुल्क गर्न लागि हो। कोरोना भाइरसको तेस्रो लहरले हुन सक्ने सम्भावित जोखिम समेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न टेकु अस्पतालले यही मङ्सिर 19 गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
बुनु, हिन, आज म तलाई मेगा ब्याङ्कमा लोकप्रिय बचत खाता खोलिदिन्छु।
मेरो लागि बचत खाता किन र दादा? आज पश्चिमबाट घाम उदाए कि क्या हो?
त सधैँ मेरो मोबाइलको डेटा र ब्यालेन्स सकाइदिन्छस्, त्यसैको उपाय गर्नु पर्यो भनेर नि।
ल, अनि ब्याङ्क खाता र मोबाइल ब्यालेन्सको के सम्बन्ध?
मेगा ब्याङ्कमा 0 ब्यालेन्समा लोकप्रिय बचत खाता खोल्दा मेगा स्पेसल प्याकेज सहितको एनसेल सिम कार्ड फ्रीमा पाइन्छ नि।
हो र? त्यो प्याकेजमा के के सुविधा पाइन्छ नि?
पहिलो कुरा त खाता भएपछि तेरो बचत गर्ने बानी बस्छ। अर्को कुरा, मेगा स्पेसल प्याकेजमा पहिलो महिना 500 MB डेटा, 50 मिनट कल टाइम र 50 SMS फ्रीमा पाइन्छ। अनि फेरि मेगा ब्याङ्कको मोबाइल ब्याङ्किङ एप र इन्टरनेट ब्याङ्किङ चलाउँदा डेटा शुल्क पनि लाग्दैन र हरेक महिना मात्र ₹100 रिचार्ज गर्दा ₹100 ब्यालेन्स सँगै यी सबै सुविधाहरू पनि पुनः सुचारु हुन्छ।
आहा, गजबको अफर रहेछ। थ्याङ्क यू दादा, जाम न त मेगा ब्याङ्क।
मेगा लोकप्रिय बचत खाता जोडिनुहोस् मेगा सम्बन्ध।
अब सबैको मुहारमा खुसी छाउने भयो
किनकि सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिस होम फाइबर नेट आयो। डिस होम फाइबर नेट आयो।
हजुर, 10 MBPS देखि 100 MBPS स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिस होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस्, अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिस होम डिलर दाई अथवा 98 04 44 00 00 सम्पर्क गर्नुहोस्। डिस होम फाइबर नेट जोड्दै सारा देशलाई।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंसार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ। नेपाल कतार संयुक्त समितिको 4th बैठकमा सन् 2005 भएको श्रम सम्झौताको पुनरावलोकन गर्ने विषयमा सहमति भएको हो। बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रूपमा कतारमा काम गरेर फर्किएका नेपालीहरूको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्ताव अनुसार अघि बढ्न कतार पक्षले सहमति जनाएको हो। यस्तै आज भएको बैठकमा घरेलु श्रममा लगाइएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि यस विषयमा निर्णय गर्न द्विपक्षीय समिति गठन गर्ने भएको छ।
मङ्सिर कृष्ण चतुर्दशीका दिन आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा सद्भिज छरी बाला चतुर्दशी पर्व मनाइएको छ। त्रयोदशीको दिन हिजो बेलुकादेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहान पितृको सद्गतिको कामना गर्दै सद्बीज छरेका छन्।
जनकपुर धाममा राम जानकी विवाह पञ्चमी महोत्सव आजदेखि विधिवत रूपमा शुरू भएको छ। सात दिने महोत्सव अन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम गरिएको छ।
अहिले काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका पहाडी भेगहरूमा हल्का वर्षा भइरहेको छ। पश्चिम वायुसँगै पश्चिम न्यूनचापी प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले बागमती र गण्डकी प्रदेशमा पनि हल्का वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भएको मौसमविद शान्ति कणेलले जानकारी दिनुभयो।
कक्षा बाह्रको परीक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अरियालका अनुसार 3,74,015 परीक्षार्थीमध्ये 7,036 जनाले ए प्लस ग्रेड ल्याएका छन्। 48,239 जनाले ए ग्रेड पाएका छन्। त्यस्तै बी प्लस ल्याउने परीक्षार्थी 70,001 जना छन्। बी ग्रेड ल्याउनेमा 79,537 छन्। 75,088 जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रिग्मीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074लाई कडाईका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 30 अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता संरक्षण नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो धारणा राख्नु भएको हो।
निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलनको काम थालेको छ। 2074 सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेको र नयाँ निर्वाचनको मिति घोषणा हुनु अघिसम्म योग्यता पुगेका कोही पनि व्यक्ति मतदानबाट वञ्चित हुन नपरोस् भनी नामावली संकलनको कार्य थालिएको आयोगले जनाएको छ।
कञ्चनपुर र चितवनमा आज भएको सवारी दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। 13 जना घाइते भएका छन्। कञ्चनपुरको शुक्ला फाटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका 9 पिपरैयाका 65 वर्षीय द्रुपति राणा र 33 वर्षीय रतन कुमारी राणाको मृत्यु भएको हो। यस्तै चितवनको भरतपुर महानगरपालिका 29 सुविधानगरमा आज टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार लमजुङ राइनास गाउँपालिका बस्ने 55 वर्षीय चन्द्रकुमारी सार्कीको मृत्यु भएको छ।
कैलालीमा सौतिनी छोरालाई विषादी खुवाई हत्या गरेर फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ भनेमा बाजुरा खप्तर छेडेदह गाउँपालिका 2 बस्ने, धनगढी उपमहानगरपालिका 2 मालिका टोल डेरा गरी बस्ने 35 वर्षीय मागी रोका रहेकी छन्।
बाघ गणनाका लागि आजदेखि चितवन राष्ट्रिय निकुञ्जले तालिम सुरु गरेको छ। चितवनमा 2 दिनसम्म चल्ने तालिममा यही मङ्सिर 19 गतेदेखि सुरु हुने गणनाका लागि करिब 100 जनालाई आवश्यक प्राविधिक ज्ञान दिइँदैछ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वका 32 भन्दा बढी देशमा फैलिएको छ। दक्षिण अफ्रिकी मुलुकबाट सुरु भएको कोरोनाको नयाँ भेरिएन्ट हालसम्म 32 बढी देशमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा पनि नयाँ भेरिएन्ट देखिएको छ। राजधानी न्युयोर्कमा एकै दिन ओमिक्रोनका 5 संक्रमित भेटिएका छन्। छिमेकी मुलुक भारतमा पनि यसको संक्रमण यसअघि नै पुष्टि भइसकेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भने भारतमा ओमिक्रोन पुष्टि हुनु अप्रत्याशित नभएको बताएको छ। डब्ल्युएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डाक्टर पूनम क्षेत्रपाल सिंहले 2 जनामा ओमिक्रोन संक्रमण पुष्टि हुनु अप्रत्याशित नभएको बताउनु भएको हो।
नेपाल परिवेशमा अब खेल समाचार। नवप्रवेशी साधुबाट युथ क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आज भएको खेलमा विभागीय टोली एपिएफलाई 4-1 गोलअन्तरले हराउँदै साधु बाटो शीर्ष स्थानमा उक्लिएको हो। साधु बाटोको जितमा मार्टिन्स अजयले ह्याट्रिक गोल गर्दा थप 1 गोल सुशील राईको नाममा रह्यो। एपिएफका विकी तामाङले 1 गोल फर्काए। जितसँगै शीर्ष स्थानमा उक्लिएको साधु बाटोले 3 खेलमा 7 अङ्क जोडेको छ। एपिएफको यो लगातार 3रो हार हो। अङ्कविहीन एपिएफ पुछारमा चिप्लिएको छ। यसअघि आज सम्पन्न पहिलो खेलमा 3 स्टार क्लब र फ्रेन्ड्स क्लबले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका थिए।
र सुदूरपश्चिम प्रदेश अन्डर-19 पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। त्रिवी क्रिकेट मैदानमा बागमती प्रदेशलाई 8 विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो। 96 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले 32.1 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। लुम्बिनीले भने त्यसअघि नै 6 खेलमध्ये 5 खेल जित्दै फाइनल प्रवेश गरिसकेको थियो। सुदूरपश्चिमले 6 मध्ये 4 खेल जित्दै फाइनलमा प्रवेश गरेको हो।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
राप्रपाको नयाँ नेतृत्वका लागि भोलि बिहान 8 बजे मतदान हुने, नेतृत्वमा आफ्नै आवश्यकता रहेको थापा र लिङ्गदेनको दावी।
काङ्ग्रेसको प्रदेश अधिवेशनमा 6 प्रदेशमा उम्मेद्वारी दर्ता, विधान परिमार्जनका लागि माओवादीले 5 सदस्यीय उपसमिति बनायो।
नेपाल र कतार बीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति, मङ्सिर 19 टेकु अस्पतालको इमर्जेन्सी सेवा निशुल्क हुने।
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वका 32 बढी देशमा फैलियो, भारतमा संक्रमण पुष्टि हुनु अप्रत्याशित नभएको WHO भनाई।
र एपीएफलाई हराउँदै 7 दो बाटो ए डिभिजन लिगको शीर्ष स्थानमा, सुदूरपश्चिम प्रदेश U19 क्रिकेट प्रतियोगिताको फाइनलमा।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र नवीन बिदा हुन्छौ, नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।